यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्रीको निमन्त्रणामा यही मंगसिर 17-20 गतेसम्म चीनको भ्रमण गर्नुहुने। रामेछापको गोकुलगंगा गाउँपालिका फर्पूमा भएको जीप दुर्घटनामा 5 जनाको मृत्यु। सामाजिक सञ्जालको गलत प्रयोग गरी भ्रामक अभिव्यक्ति दिनेलाई कानूनी कार्यवाही गर्ने गृह मन्त्रालयको चेतावनी। अस्ट्रेलियाको संसदद्वारा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने विधेयक पारित। र नेपाल प्रिमियर लीग एनपीएल भोलि काठमाडौँमा शुरू हुँदै उपाधिका लागि 8 टोलीबीच प्रतिस्पर्धा हुने।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्री ली च्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मंगसिर 17-20 गतेसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति शी चिनफिङसँग बेजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले आफ्ना चिनिया समकक्षी लीसँग द्विपक्षीय भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदान प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुहुने कार्यक्रम छ। यस्तै उहाँले बेजिङ स्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल चीन व्यापार मंचलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका साक्य पनि रहनुहुनेछ। त्यस्तै प्रधानमन्त्री ओलीको नेपाली प्रतिनिधि ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतिवड़ा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, संचारकर्मीहरू लगायत रहनुहुनेछ। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल यही मंगसिर 20 गते काठमाडौँ फर्कनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति र कल्याणका लागि बुद्धका विचारहरूको प्रचार प्रसार र अनुसरण गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनीमा आज आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह तथा 20 वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्ध दर्शन सत्य र तथ्यमा आधारित रहेकाले विश्व शान्ति र कल्याणका लागि यसको प्रचार प्रसार हुनुपर्ने बताउनुभयो।
बुद्ध आफ्नो ज्ञानलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने, भविष्यतर्फ उन्मुख गराउने विचारका धनी हुनुहुन्थ्यो। त्यसकारण बुद्धका विचारहरू अन्धविश्वासमा होइन, बुद्धका विचारहरू तथ्यमा, प्रमाणमा, त्यसमा आधारित विचारहरू छन् र यी सत्यमा आधारित छन् र सत्यको खोज, अध्ययन, अनुसन्धान, अन्वेषणबाट यी विचारहरूलाई अझ परिमार्जित गरेर अगाडि बढाउनुपर्छ। तब मानव जातिको कल्याण हुन्छ। मानव जातिको कल्याण विश्व शान्तिबाट हुन्छ। मानव जातिको कल्याण समृद्धिबाट हुन्छ। मानव जातिको कल्याण शान्तिबाट, समानताबाट, मानव जातिको कल्याण कसैले कसैलाई हेप्न नपाओस्, सम्मानित जीवन सबैले बाँच्न पाउन्, समृद्ध जीवन बाँच्न पाउन्। त्यसै कारण यिनै कुराहरूलाई हामीले निष्कर्षको रूपमा समृद्ध नेपाल, सुखी नेपाली भनेर भनेका छौँ।
बौद्ध विश्वविद्यालय बुद्धको जन्मथलो मात्रै होइन बुद्ध दर्शनको मुहानमै भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शनबाट प्रेरित भएर संसारकै कल्याणको बाटोमा लाग्नुपर्ने र लुम्बिनीलाई विश्वकै शान्ति शहरको रूपमा स्थापित गर्नुपर्ने पनि बताउनुभयो। कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराईले उत्पादनलाई बजारसँग जोड्ने कार्यलाई प्राथमिकतामा राख्दै आत्मनिर्भर बन्न सहयोग पुग्ने गरी जनशक्ति उत्पादनमा जोड़ दिन विश्वविद्यालयलाई जोड़ दिन आग्रह गर्नुभयो। समारोहमा प्रधानमन्त्री ओलीले 92 वर्षीय धम्मवती गुरूमालाई लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधी उपाधिबाट सम्मान गर्नुभयो। यस्तै सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयको विभिन्न संकायबाट अध्ययन पूरा गरी उपाधि प्राप्त गरेका 289 विद्यार्थीलाई दीक्षित गर्नुभयो। रामेछापमा जीप दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। काठमाडौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको जीप आज दिउँसो गोकुलगंगा गाउँपालिका 6 फर्पूमा दुर्घटना हुँदा गोकुलगंगा 4 बेतालीका वडाध्यक्ष रामचन्द्र बस्नेत सहित 5 जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिनुभयो। दुर्घटनामा जीप चालक मन्थली नगरपालिका 10 का हीरा बहादुर कार्की, गोकुल गंगा 5 की कविता कार्की र उनकी 7 वर्षीय छोरी स्वस्तिका खड्काको समेत मृत्यु भएको छ। मृतक 1 जनाको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ। रौतहटको लमाहा खोलामा नुहाउने क्रममा 2 जनाको आज डुबेर मृत्यु भएको छ। रौतहटको गरूडा नगरपालिका 2 गेडही गुठी स्थित लमाहा खोलामा नुहाउने क्रममा सोही स्थानका 18 वर्षीय जितेन्द्र शाह र अर्का 18 वर्षीय राजीव शाहको डुबेर मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ। गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानूनी कार्यवाही हुने स्पष्ट पारेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउनेलाई कानूनी दायरामा ल्याउने जनाएको छ। पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति फैलाउने गरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले कानूनमा नै विभिन्न जात जाति धर्म सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जती गर्ने, अपराध गर्न दुरूत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रूपमा व्यवस्था गरेको स्पष्ट पारेको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता भए मात्रै विकास निर्माणको कामले गति लिने बताउनु भएको छ। तनहुँको भानु नगरपालिका 1 भन्सार स्थित नयाँ शहर विकास आयोजनाको एकीकृत भवनको आज उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले हरेक नगरपालिकाले विद्यालयमा रोजगारमूलक शिक्षाको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। आजै उपप्रधानमन्त्री सिंहले आदिकवि भानुभक्त आचार्यको जन्मस्थान तनहुँको चुन्दी रम्घाको निरीक्षण गर्नुका साथै भानुभक्त आचार्यको पूर्णकदको शालिगमा माल्यार्पण गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले 2 ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार 3 वर्ष तलमाथि नहुने बताउनु भएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको मिर्मीमा आज आयोजित कार्यक्रममा मन्त्री गुरूङले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो। मन्त्री गुरूङले मुलुक बनाउने दृष्टिकोण नभएका पार्टीहरू विभिन्न समयमा आउने र हराउने गरेको बताउनुहुँदै उहाँले त्यस्ता पार्टीसित तर्सनु नपर्ने जिकिर गर्नुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आसन्न चीन भ्रमणका क्रममा विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड़ दिने बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको आधारभूत अधिकार सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ। सेफ द चिल्ड्रेन नेपालले आज काठमाडौँमा आयोजना गरेको बाल अधिकारको शताब्दी समारोहमा मन्त्री सुडीले बालबालिका देशको भविष्य मात्र नभएर वर्तमानका पनि महत्वपूर्ण अंग भएको बताउनुभयो। मन्त्री सुडीले बाल अधिकारको 100 वर्षको ऐतिहासिक यात्राले सबैलाई प्रेरित गरेको र आगामी दिनमा एक समावेशी र बालमैत्री समाज निर्माण गर्न सबै प्रतिबद्ध हुन आग्रह गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताउनु भएको छ। निजी तथा आवासीय विद्यालयहरूको छात्र संगठन प्याप्सनको आयोजनामा आजदेखि काठमाडौँमा शुरू भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा उहाँले सरकारी र निजी क्षेत्रले एकअर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो। शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्नुहुँदै उहाँले उच्च नैतिक संस्कारयुक्त राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने सीपमूलक उद्यमशीलतामुखी देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित नवप्रवर्तनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्न सक्ने बताउनुभयो। कञ्चनपुरको शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघको गणना शुरू गरिएको छ। निकुञ्जको जंगल क्षेत्रमा क्यामेरा ट्रैपिंग विधिबाट बाघको अनुगमन तथा गणना शुरू गरिएको निकुञ्ज कार्यालयले जनाएको छ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले क्यामेरा अन गरेर आज बाघ गणना कार्यको थालनी गर्नुभयो। निकुञ्जमा वर्षेनी बाघको संख्या बढ़दै गएको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताउनुभयो। गत वर्ष गरिएको बाघको गणनाका क्रममा निकुञ्जमा 44 वटा बाघ फेला परेका थिए। यसअघि 2078 निकुञ्जमा 38 बाघ थिए। प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै आज भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा अखण्ड दीपदान गर्दैछन्। आज बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले भोलि चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्दछन्। प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने भएकाले पशुपतिमा भक्तजनको भीड़ लाग्ने गर्दछ। पर्सी मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। उपनिर्वाचनमा सातवटै प्रदेश अन्तर्गतका 32 जिल्लाका 71 पदमा मतदान हुँदैछ। संवाददाता सरिता खनालको रिपोर्ट।
यही मंगिर 16 गते 32 जिल्लाका 41 पदमा हुने उपनिर्वाचन अन्तर्गत मतदान हुनुभन्दा 48 घण्टा अघि गए रातीदेखि मौन अवधि शुरू भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार निषेध अवधि शुरू भएसँगै उपनिर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ। निर्वाचन आचार संहिता बमोजिम मौन अवधिमा राजनैतिक दलका पदाधिकारी उम्मेद्वार दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिलाई निर्वाचन आचार संहिता प्रतिकूलका गतिविधि गर्न रोक लगाइएको छ। निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्याल।
उपनिर्वाचनका लागि सबै तयारी चाहिँ सम्पन्न भइसकेको छ। यो आजदेखि चाहिँ मतदान केन्द्र पनि निर्माण हुने क्रममा छ र मंगिर 13 गते राति 12 बजेदेखि प्रचार प्रसार निषेध अवधि चाहिँ सुरु भइसकेको छ। त्यो चाहिँ मतदान सम्पन्न नहुँदासम्मका लागि लागू हुन्छ। यस अवधिमा निर्वाचन आचार संहिता 2079 र निर्वाचन खदान तथा कसुर ऐन 2073 बमोजिम जसले निषेध गरेका गतिविधिहरू नगर्न नगराउन
यो उपनिर्वाचनमा 114,900 पुरुष र 111,896 महिला गरी कुल 226,799 मतदाताले मतदान गर्नेछन्। आयोगका अनुसार 162 मतदान स्थलका लागि 293 मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्रहरूमा कुल 1,758 जना कर्मचारी परिचालन गरिने आयोगले जनाएको छ। उपनिर्वाचनमा मतदान केन्द्रहरूमा अशक्त अपाङ्ग गर्भवती महिला र वृद्ध वृद्धा का लागि विशेष व्यवस्था मिलाइएको आयोगका प्रवक्ता अर्यालले जानकारी दिनुभयो।
उपनिर्वाचनको लागि अशक्त वर्गलाई चाहिँ हामीले प्राथमिकताको आधारमा चाहिँ मतदान गर्ने व्यवस्था पनि गरेका छौँ। गर्भवती महिला अपाङ्ग त्यसपछि अशक्त ज्येष्ठ नागरिक सबैले पनि भाग लिनुहुन अनुरोध गर्दछौँ।
यसै गरी उपनिर्वाचनका लागि सामान्य संवेदनशील र अति संवेदनशील मतदान स्थलका आधारमा सुरक्षाकर्मी परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ। जिल्ला सुरक्षा समितिले आवश्यकताका आधारमा उपनिर्वाचनका लागि चारवटै सुरक्षा निकायलाई परिचालन गर्ने गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो।
नेपाल प्रहरी सशस्त्र प्रहरीको परिचालन सँगसँगै नेपाली सेनालाई पनि बाहिरी घेरामा सुरक्षा व्यवस्था मिलाउने गरी परिचालनको निर्णय भइसकेको छ। त्यसै अनुसार चारवटै सुरक्षा निकायहरू खास गरी राष्ट्रिय अनुसन्धानले पनि सूचना संयन्त्र प्रयोग गर्ने गरी परिचालन भएको छ। त्यो हिसाबले हामीले चारवटै सुरक्षा संयन्त्रहरू परिचालित भएर निर्वाचनलाई स्वच्छ निष्पक्ष बनाउने गरी कामहरू भइरहेको अवस्था छ, खास गरी सामान्य संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूको आवश्यकता र औचित्यका आधारमा सुरक्षा कर्मीहरू परिचालित हुन्छन्।
उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउनका लागि आफ्नो स्थानबाट सहयोग गर्न र उत्साहित रूपमा मतदान गर्न सबै मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको छ। मतदान बिहान 7 बजेदेखि शुरू हुनेछ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको मतगणनाको अध्यावधिक परिणाम वेबसाइट मार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ। मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी अपडेट लिन सकिने आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अरियालले जानकारी दिनुभयो। शरद ऋतुमा हिमाल आरोहणका लागि 1294 जनाले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न 46 हिमाल आरोहण गर्न 169 आरोही समूहका 294 महिला र 1072 पुरूष गरी 1200 भन्दा बढ़ीले अनुमति पाएका छन्। एसयामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरूङले बताउनुभयो। उहाँका अनुसार यो पटक आमा दवलम हिमाल आरोहणका लागि सर्वाधिक 41 आरोही समूहका 481 अनुमति लिएका छन्। नेपाल सहित 73 देशबाट हिमाल आरोहणका लागि आरोहीले अनुमति लिएका हुन्। हिमाल आरोहण बापत 8,58,83,000 रूपियाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाको संसदले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने विधेयक पारित गरेको छ। अर्को वर्षदेखि लागू हुने सो नियम सामाजिक सञ्जाल कम्पनीहरूले पालना नगरे 5 करोड़ डलरसम्म जरिवाना तिर्नुपर्नेछ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले ससाना बालबालिकालाई सामाजिक सञ्जालको दुष्परिणामबाट जोगाउन यस्तो प्रतिबन्ध ल्याइएको बताउनुभयो। रसियाली राष्ट्रपति व्लादिमिर पुटिनले युक्रेनका मुख्य निर्णायक केन्द्रहरूमा रसियाले हालै बनाएको नयाँ ब्यालिस्टिक क्षेप्यास्त्रले आक्रमण गर्ने धम्की दिनुभएको छ। अमेरिकाले दिएको क्षेप्यास्त्रले युक्रेनले रसियामाथि आक्रमण गरेपछि रसियाले केही दिन यता युक्रेनका ऊर्जा केन्द्रहरूमा व्यापक आक्रमण गर्दै आएको छ। रसियाले आफ्नै देशमा बनाइएको नयाँ ओरेसिन क्षेप्यास्त्र हान्ने बताएपछि त्यसलाई युक्रेनका राष्ट्रपति वोलोदोमिर जेलेन्स्कीले युक्रेनलाई तर्साउन खोजेको भन्दै आफूहरू नडराउने बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कालीगण्डकी तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताउनु भएको छ। लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना अगाडि बढाउन अदालतले बाटो खोलिदिएकोले अब छिटै काम अघि बढ्ने उहाँको भनाइ थियो। भैरवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको 42 अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले त्यस क्षेत्रको लागि महत्वपूर्ण रहेको योजनाको डीपीआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा अहिले अदालतले उक्त योजना अगाडि बढाउने पक्षमा फैसला गरेको उल्लेख गर्नुभयो। कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना अन्तर्गत रामदीबाट सुरुङ खनेर कालीगण्डकीको पानी दोभानमा तिनाउ नदीमा खसाल्ने र रूपन्देही, नवलपरासी र कपिल वस्तुमा 1.5 लाख हेक्टर भन्दा बढी जग्गामा सिंचाई सुविधा विस्तार गर्ने र त्यससँगै करिब 150 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण हुन लागेका जलविद्युत आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गर्न छलफल शुरू गर्नु भएको छ। मन्त्री खड्काले जलविद्युत आयोजनाको शेयर निष्कासन गर्दा गरीब तथा विपन्न वर्गको ग्यारेन्टी राज्यले लिनुपर्ने नीतिलाई सरकारले अघि बढाउन खोजेको उल्लेख गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा सहभागी टीमहरूको कप्तानहरू घोषणा भएका छन्। पुस 6 गतेसम्म आयोजना हुने एनपीएलमा कुल 8 टोलीले खेल्दैछन्। प्रतियोगिताको सबै खेल किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुनेछ। शनिबार हुने उद्घाटन खेलमा जनकपुर बोल्स र विराटनगर किङ्स बीच प्रतिस्पर्धा गर्दै पहिलो संस्करणको एनपीएलको शुरूआत हुनेछ। जनकपुर र विराटनगरको खेल दिउँसो 12:15 शुरू हुनेछ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रम मार्फत कप्तानहरू घोषणा गरिएको हो। जनकपुर बोल्ड्सको कप्तानमा अनिल शाह नियुक्त भएका छन् भने अन्य टीमले मार्की खेलाड़ीलाई नै कप्तान बनाएका छन्, जस अनुसार विराटनगर किङ्सको कप्तान सन्दीप लामिछाने, चितवन राइनोजको कप्तान कुशल मल्ल, काठमाडौँ गोर्खाजको कप्तान करण केसी, पोखरा एडभेन्चरको कप्तान कुशल भुर्तेल, लुम्बिनी लायन्सको कप्तानमा रोहित पौडेल, कर्णाली याक्सको कप्तानमा सुम्पाल कामी र सुदूरपश्चिम रोयल्सका कप्तानमा दिपेन्द्र सिंह एरी रहेका छन्। सबै कप्तानहरूले आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन्। कप्तानहरूले टीम राम्रो भएको र युवा र विदेशी खेलाड़ीहरू मिलेर सबैले राम्रो गर्ने कुराले उत्साहित रहेको बताए। एसियाली क्रिकेट काउन्सिल एसीसी पुरूष यु19 एसिया कपमा नेपाल श्रीलंकासँग पराजित भएको छ। शारदा क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल श्रीलंकासँग 55 रनले पराजित भएको हो। टस हालेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित 50 ओभरमा सबै विकेट गुमाउँदै 233 रन बनायो। 234 रनको लक्ष्य पछ्याएको नेपाल 46.2 ओभरमा सबै विकेट गुमाएर 178 रन मात्र बनाउन सक्यो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.6 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.8 डिग्री सेल्सियस, न्यूनतम 7.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.8 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 24.1 डिग्री सेल्सियस, न्यूनतम 8.1 डिग्री सेल्सियस। दिपालको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्रीको निमन्त्रणामा यही मंगिर 17-20 गतेसम्म चीनको भ्रमण गर्नुहुने, रामेछापको गोकुल गंगा गाउँपालिका फर्पूमा भएको जीप दुर्घटनामा 5 जनाको मृत्यु, सामाजिक सञ्जालको गलत प्रयोग गरी भ्रामक अभिव्यक्ति दिनेलाई कानूनी कार्यवाही गर्ने गृह मन्त्रालयको चेतावनी, अस्ट्रेलियाको संसदद्वारा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने विधेयक पारित, र नेपाल प्रिमियर लीग एनपीएल भोलि काठमाडौँमा शुरू हुँदै उपाधिका लागि 8 टोलीबीच प्रतिस्पर्धा हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।